COVID-19 का सम्पूर्ण खोप वा भ्याक्सिनको सफल परीक्षण गरिएको छ। यी भ्याक्सिन लिनाले हामी गम्भीर बिरामी हुनबाट जोगिन सक्छौँ, त्यसैले तपाईँ पनि यो खोप लिनुहोस्। यदि तपाईँलाई पहिले नै कोविड पोजिटिभ देखिसकिएको छ भने तपाईँ यो खोप चाँडै नै लिनुहोस्। यसो गर्नाले हामी र हाम्रो समुदायमा रोग प्रतिरोधक शक्ति चाँडै नै आउनेछ र हामी सबैजना पहिले जस्तै सामान्य जीवनमा फर्कन सक्दछौ। युनेस्को, WHO र रेडियो कार्यक्रम आशाको बाणीबाट जनहितमा जारी सन्देश।
श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि यो समय तपाईँको साथमा छु। आफ्ना प्यारा श्रोताहरूको न्यानो माया र धेरै उत्साह दिने सकारात्मक प्रतिक्रियाहरूको सङ्गालो साथै लिएर आशाको बाणी कार्यक्रम डाँडा काँडा गाउँ बेसी हिमाल मधेस सुन्दर नेपालको सबै नेपालीलाई अनि मातृभाषा नेपाली बोल्ने अनि बुझ्ने प्रवासी नेपाली माझ पनि एउटा मन पर्ने कार्यक्रमको संज्ञाका साथ अगाडि बढिरहेको छ। हरेक दिनको कार्यक्रमहरू नयाँ र विशेष आत्मिकी बनाउनु, हरेक श्रोताको चाहनालाई समेट्ने प्रयास गर्नु र तपाईँ सबैलाई हाम्रो मुक्तिदाता को हुनुहुन्छ भनी परिचय गराउनु हाम्रो उद्देश्य हो। यसमा तपाईँले हामीलाई साथ दिनुभएको छ, यसको लागि तपाईँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौ। परमेश्वरको नामको महिमा होस्। आज पनि हामी बाइबलबाट शिक्षाप्रद सन्देशहरू सुन्नेछौ।
कसैको माया चाहिन्छ, बाँच्नलाई पनि आशा चाहिन्छ। जिउनलाई कसैको माया चाहिन्छ, बाँच्नलाई पनि आशा चाहिन्छ।
निर्दयी पापी हो
जीवनालाई कसैको माया चाहिन्छ, बाँच्नलाई पनि आशा चाहिन्छ। जीवनालाई कसैको माया चाहिन्छ, बाँच्नलाई पनि आशा चाहिन्छ।
यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोता साथी, न्यानो अभिवादन। म तपाईँको आफ्नै आफन्त अर्थात् पास्टर उमेश पोखरेल परमेश्वरको वचन लिएर यो रेडियो कार्यक्रम मार्फत तपाईँहरूको घर आँगनमा उपस्थित भएको छु। श्रोता, मलाई आशा छ तपाईँले हाम्रा कार्यक्रमहरूलाई नियमित रूपमा सुनेर परमेश्वर को हुनुहुन्छ भन्ने कुरो चिन्दै हुनुहुन्छ र परमेश्वरसँगको यात्रा आफ्नो जीवनमा कति मिठो हुँदो रहेछ भन्ने कुरो अनुभूति पनि गर्दै हुनुहुन्छ। आजको प्रस्तुतिलाई पस्कनुभन्दा पहिले आउनुहोस्, हामी परमेश्वरमा अगुवाईको लागि बिन्ती राख्नेछौँ। जीवित जिउँदो महान दयालु परमेश्वर, प्रभु हामी धन्यवादी छौँ यो जीवन र जीवनमा दिनुभएका प्रशस्त आशिषहरूको लागि। यो रेडियो कार्यक्रमलाई प्रभु म तपाईँको हातमा राख्दछु। यसलाई तपाईँको राज्य र महिमाको प्रचारको खातिर यो देश र सारा संसारमा पुर्याउनुहोस्, ताकि धेरै मानिसहरूले तपाईँको ज्योतिलाई देख्न सकुन्, तपाईँको राज्यमा प्रवेश गर्ने मौका पाउन्, यसप्रति तपाईँको महिमा होस्। आमेन। श्रोता साथी, प्रभु यीशुको जन्म भएको 40 दिन पश्चात यीशुका आमा बाबुले उहाँलाई यरुसलेम लगे र यहुदीका चलन अनुसार पहिलो छोरालाई पवित्र मन्दिरमा लगेर परमेश्वरको सामु समर्पण गरिने गरिन्थ्यो र त्यही नियम अनुसार उहाँलाई पनि समर्पण गरियो। पहिलो बच्चा जन्माएकी आमाका निम्ति दुईटा बलिदान दिनुपर्थ्यो, एउटा एक वर्षको पाठो होम बलिका निम्ति र त्यसपछि परेवा पाप बलिको निम्ति चाहिन्थ्यो। यदि आमा बुबा गरिब भए दुई परेवा दुई ढुकुर बलि दिए पनि हुन्थ्यो। बलिदान दिएका प्रत्येक जनावर पूर्ण हुनु पर्थ्यो, खोट वा चोट लायक हुनुहुँदैन थियो। यो सबै बलिदानले आउनेवाला मसीहको बारेमा बताउँथ्यो। येशु पनि स्वस्थ र शुद्ध हुनुहुन्थ्यो, शरीरमा कुनै पनि खोट वा दाग थिएन। सारा जिन्दगी उहाँ शुद्ध र प्रकृतिको नियममा रहनु भयो। शारीरिक र आत्मिक रूपमा मानिसलाई राम्रो हिसाबसँग बाँच्न सिकाउने उहाँ परमेश्वर तर्फको एक असल उदाहरण हुनुहुन्थ्यो। हिब्रू परिवारमा सुरुदेखि नै परमेश्वरको प्रतिज्ञा अनुसार पहिलो छोराले संसारको पापीलाई बचाउने भएकोले उसलाई परमेश्वरको कामको लागि समर्पित गरिन्थ्यो। सानो बालक येशूलाई मन्दिरमा चढाउनु कति अचम्मको कुरो थियो। मन्दिरका पुजारीले बालक येशूलाई काखमा लिँदा त्यो बच्चा कस्तो भनी बुझ्न नसक्नु कस्तो दुःखको कुरा थियो। दिनदिनै समर्पणको लागि आउने वा बच्चा र आमालाई उनले थोरै मात्र ध्यान दिने गर्थे। कोही धनी मानिस आयो भने बढ्ता ध्यान दिन्थे। उनीहरूको पहिरणले र बलिले उनीहरू कस्ता छन् भन्ने कुरो स्पष्ट पार्थ्यो। पुजारीले आफ्नो नियम पूरा गर्दै गए। उनले बालकलाई हातमा लिएर पूजा स्थानमा उचाले। उनले आमालाई हातमा लिएको पहिलो बच्चाको नाम सूचीमा उनको नाम येशूले। बच्चालाई हातमा लिएको बखत पुजारीले येशू स्वर्गको पराक्रमी हुनुहुन्छ, महिमाका राजा हुनुहुन्छ र हिब्रूहरूले गर्ने हरेक विधि उहाँमा पूरा भएका छन् भनेर सोच्न सकेन। उनको हातमा निधाइएको बच्चा प्रतीक्षा गरिएको व्यक्ति हो। मोसाको अगाडि महु भन्ने उहाँ नै हुनुहुन्थ्यो। इसरायलीहरूलाई मरुभूमिमा अगुवाई गर्ने बादल र आगोको खम्मा उहाँ नै। सबै संसारको चाहना, दाउदको सन्तान र बिहानको तारा भनेर भविष्यवक्ताहरूले बोलेको उहाँ नै हुनुहुन्थ्यो। पतन भएकोले मानव जातिको आशा उहाँ हुनुहुन्थ्यो। यी साधारण मन्दिरको समर्पण पछि येशूले आफ्नो निम्ति दिएको काम गर्न सक्नुहुन्थ्यो। पुजारीले येशूलाई राम्ररी चिन्न सकेन, तर संसारलाई परमेश्वरले दिनु भएको कुरा संसारले चिन्यो। कसैले त्यहाँ उहाँ नै हुनुहुन्छ भन्ने चिन्यो। यसै समय एकजना सिमोन नाम गरेका भक्त मन्दिरमा पसे। उनी बुढा भइसकेका थिए, तर पवित्र शास्त्र अनुसार उनले मुक्तिदातालाई नदेखेसम्म मर्ने छैनन् भनेर भने। जब एउटा गरिब परिवारले आफ्नो जेठो छोरो मन्दिरमा समर्पण गर्न लागेको उनले देखे, उनलाई पवित्र आत्माले बताइदिनु भयो। पुजारी आश्चर्यचकित भए। उनले त्यस बच्चालाई उनको आमाबाट लिएर माथि उचाले। कहिले कसैले अनुभव नगरेको खुसी उनले यसरी भन्न थाले, अब हे परमप्रभु, आफ्नो वचन अनुसार तपाईँले आफ्नो दासलाई शान्तिसित बिदा दिनुहोस्, किनकि मेरा आँखाले तपाईँको उद्धार देखेका छन्, जो तपाईँले सबै मानिसको सामुन्ने तयार पार्नुभएको छ। अन्य जातिहरूलाई प्रकाशका निम्ति ज्योति र तपाईँको ज्योति इसरायलहरूलाई महिमाका निम्ति ज्योति। हेर, यो बालक इसरायलमा धेरैको वचन र उत्थानको निम्ति र धेरैबाट विरोधमा बोलिने एउटा चिन्हको निम्ति नियुक्त गरिएको छ, ताकि धेरैका हृदयका विचारहरू प्रकट हुन्। सिमोनले के भनेका होलन् भनेर छक्क परेर हेरेर बसेका आमा बुवालाई उनले फर्केर भने। उनले मरियमलाई भने, त्यसै समय हन्ना नाम गरेकी अर्की भविष्यवाणी त्यहाँ आइपुगिन्। उनले सिमोनको कुरालाई समर्थन गरे। जब सिमोन बोले, तिनको अनुहार स्वर्गको महिमाले उज्यालो भयो। परमेश्वरले तिनलाई दया गरेर त्यो दिन हेर दिनुभयो। मसीहलाई भेट्न पाएकोमा उनी धन्यवादी। यी दुई विनम्र भविष्य वक्ताहरूले परमेश्वरको विषयमा पढेका थिए र ईश्वरलाई मान्दथे। तिनै भविष्य वक्ताको विषयमा पढ्ने पुजारी र रोमी शासकहरूले भने परमेश्वरलाई पूर्ण रूपले पछ्याएका थिए। आफ्नै अगाडि घटेको अद्भुत कुरा हेर्नलाई उनीहरूको आँखा बन्द भइसकेका थिए। यस्तो अहिले पनि भइरहेको छ। स्वर्गको केन्द्रबिन्दु जस्ता संसारमा विभिन्न घटनाहरू घट्दा पनि मानिसले कुनै ध्यान दिएको देखिँदैन। धार्मिक मानिसहरू इतिहास येशूका बारेमा कुरा गर्दछन्, तर उहाँले दुखी गरिबको सेवा गर भन्ने उहाँको भनाइलाई हेलत्त गर्दछन्। आज जसरी उहाँको काम गर्ने व्यक्तिहरू हिचकिचाउँछन्, आजभन्दा 2000 वर्ष पहिले पनि त्यस्तै अवस्था थियो। जब मरियमले बालक येशूलाई आफ्नो हातमा लिइन्, बेथलेममा भएको समय गोठालाहरूले भनिएका कुरालाई उनले सम्झिन्। ती भनाइहरू र सिमोनको भविष्यवाणी सुनेर उनको मन खुसीले भरियो। उनले भनेको वचन उनको मनमा आयो, किनकि हाम्रो निम्ति एउटा बालक जन्म भएको छ, हाम्रा निम्ति एउटा छोरो दिएको छ, शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ। श्रोत साथी, मरियमले आफ्नो छोरो ठूलो भएर इसरायलको राजा हुन्छ भन्ने आशा गरे। उहाँको जीवनको कष्टका विषयमा उनले बुझिन्। सिमोनको शब्द उहाँको दुःखका घडीका विषयमा बोलिएका शब्दहरू थिए। सिमोनले जे कुरा हुन आउनेछन् तिनले तिम्रो हृदय दुखित बनाउनेछ भन्ने कुरालाई आमाले भोग्नु पर्ने कष्टको विषयमा परमेश्वरले तयार पार्ने कुरामा मद्दत गर्दै हुनुहुन्थ्यो। सिमोनको भविष्यवाणीमा बालकलाई गिर्ने र उठ्ने कारण भनिएको थियो, जसको मतलब चाहिँ यस्तो चिन्ह हो जहाँ धेरैले अपनाउने छैनन् भन्ने हो। यो चिन्ह यहुदीहरूको र हाम्रो निम्ति पनि हो कि येशूलाई मनमा राख्न खोज्नुभन्दा पहिला त्यहाँबाट धेरै स्वार्थी कुराहरू हटाइनु पर्नेछ। धेरै यहुदीहरूले येशूका विषयमा झुट्टा तर्कहरू गरे, धेरैले बुझेनन्। आफ्ना मुक्तिदाताको काम नदेख्नेहरू पनि धेरै थिए। सिमोनले येशूको आगमनले धेरैका विचारहरू प्रष्ट पार्नेछन् भनी भने, र उहाँको जीवनले सबैका हृदयका विचारहरू बुझ्न सक्नुहुन्थ्यो। शैतानले परमेश्वर स्वार्थी, सबै कुरा चाहने तर केही पनि नदिने भनी प्रस्तुत गर्न खोजिरहेको थियो, तर येशूलाई आफ्नो निम्ति दिएर परमेश्वरले आफ्नो हृदय कस्तो छ भने देखाउनु। मृत्युलाई जस्तै गरेर उहाँले पापलाई घृणा गर्नुहुन्छ र पापीका निम्ति पनि उहाँको प्रेम अझै प्रगाढ छ भनेर भनिएको छ। श्रोत साथी, सारा संसारको निम्ति उहाँले सबै कुरा आफ्नो हातमा लिनुहुन्छ र परमेश्वरले सबै कुराहरू उहाँको हातमा राखिदिनुहुन्छ भनेर भनिएको। यो सबै मानिसकै निम्ति थियो। उहाँ भन्नुहुन्छ, यी सबै कुरा प्रयोग गरेर मानिसलाई निश्चित गराऊ कि मेरो प्रेमभन्दा ठुलो पृथ्वी र स्वर्गमा अरू केही कुरा पनि छैन। शैतानको विचार क्रुसमा प्रष्ट पारिने थियो। त्यहाँ प्रेम र स्वार्थपन मुखामुख गरेर सँगै उभिने थियो। येशूले अरूलाई आशिषित पार्न बाँच्नु, उहाँलाई मृत्युसम्म पुर्याएर उसले आफ्नो घृणाको गहिराईलाई देखाए। उसको विद्रोहको मुख्य उद्देश्य परमेश्वरलाई उहाँको सिंहासनबाट तल झार्नु र जसद्वारा उहाँले संसारलाई प्रेम देखाउन खोज्नु भएको छ त्यसलाई नाश गर्नु नै हो भनेर प्रष्ट देखाउनु। कोक्रोदेखि क्रुससँगै येशूको जीवनको निस्वार्थपन थियो। यसले उहाँको जीवनको उद्देश्य स्पष्ट बताउँछ। येशू स्वर्गको सच्चाइसहित आउनुभयो। जसले पवित्र आत्माको वचन सुनेका थिए उनीहरू येशूतर्फ खिचिए। जसले आफ्नो स्वार्थलाई मन पराए उनीहरूले जाने पनि उनीहरूको सोचद्वारा उनीहरू कतापट्टि छन् भन्ने कुरा बताए। आज जसले उहाँलाई पछ्याउँछन्, अपनाउँछन्, उनीहरू त्यही तरिकाले चिनिन्छन् र चिन्छन्। अन्तको समयमा क्रुसको मतलब राम्रोसँग हेर्न र बुझ्न हामी सक्छौँ। हराएकाहरूले येशूलाई नलिएको कुरा महसुस गर्नेछन्। सबैले यही बुझ्नेछन् कि दुष्टताको निम्ति परमेश्वरलाई दोष लगाउनु ठिक होइन। उहाँले त्यहाँ उपाय बताउनु भएको छ। अन्तमा जब सबैको विचार बताइनेछ, जसले ईश्वरलाई पछ्याएका छन्, जसले उहाँलाई विद्रोह गरेका छन्, सबैले परमेश्वरको निर्णय ठिक थियो र परमेश्वर न्यायी हुनुहुन्थ्यो भनेर बुझ्नेछन्। परमेश्वरले यी वचनहरूद्वारा तपाईँ र मलाई आशिष दिउन्। आमेन।
आशाको बाणी। श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौँ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौँ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org मा जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org। श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98165501120, 98165501120, र अर्को 98183595555, 98183595555।
श्रोता मित्रहरू, ख्रिस्ट येशूको नाउँमा न्यानो अभिवादन, जय मसीह। म तपाईँहरूको साथी उमेश यमन थापा सदाझैं आज पनि तपाईँहरूको रेडियो सेट सामु उपस्थित भइसकेको छु। श्रोता मित्रहरू, आज म तपाईँहरूको माझमा हामीले कलेजो बारे जान्नै पर्ने तथ्यहरूको विषयमा केही जानकारी लिएर उपस्थित भइसकेको छु। केही दिन अघि एउटा च्यारिटी शोमा बलिउड अभिनेता अमिताभ बच्चनले आफू केवल 25% कलेजोले बाँचिरहेको सार्वजनिक गरे। थाहा पाउँदा 75% कलेजो बिग्रिसकेको अवस्था रहेको र बाँकी 25% जोगाएर आफू बाँचिरहेको उनले बताए। तर के बिग्रिएको कलेजो जोगाउन सकिन्छ? कलेजो बारे जान्ने पर्ने तथ्य। प्राध्यापक डाक्टर अनिल मिश्र भन्नुहुन्छ, कलेजोमा समस्या देखिए जटिल अवस्थामा पुग्न नदिन समय समयमा रक्त परीक्षण गराइराख्नु पर्छ। कलेजोलाई हानि हुने औषधि प्रयोग गर्नु हुँदैन। कलेजो यस्तो महत्वपूर्ण अङ्ग हो जसले खाएको खाना पचाएर शरीरमा पोषण दिने भूमिका खेल्छ। हाम्रो शरीरको 22 फिट लामो आन्द्रभित्र हुने सम्पूर्ण पाचन क्रिया मिलाउने काम कलेजोले नै गर्छ। कलेजो बिग्रिए भने कब्जियत तथा अपचको समस्या निम्तिन सक्दछ। शरीरमा जन्डिस देखिनु, हात गोडा सुन्निनु, बान्ता हुनु, अस्वाभाविक तौल घट्दै जानु जस्ता लक्षण कलेजो बिग्रिएको सङ्केत हो। कलेजो बिग्रिएसँगै पाचन क्रियामा गडबडी हुँदा डकार आउने, पेट फुल्ने, ढुस्स हुने, ग्यास बन्ने समस्या देखिन थाल्छ। कहिलेकाहीँ भने लक्षणै नदेखिने पनि सक्छ। रक्त परीक्षण गरेर मात्र कलेजोको अवस्था बुझ्न सकिन्छ। श्रोता मित्रहरू, कलेजोको प्रमुख शत्रु मद्यपान हो। अल्कोहलमा रक्सीको मात्रा पनि हुन्छ, तर अत्याधिक अल्कोहल सेवनले कलेजोमा हानि पुर्याउँछ। कलेजोमा समस्या देखिसकेको छ भने चाहिँ अल्कोहल छुन पनि हुँदैन। इन्जेक्सनबाट लागु पदार्थ लिँदा विभिन्न किसिमका प्राणघातक सरुवा रोग लाग्छन्। हेपाटाइटिस बी सी जस्तो कलेजो बिगार्ने दीर्घ रोग पनि इन्जेक्सनको माध्यमबाट सरेको हुन्छ। अस्पतालमा उपचार गर्न आउने हेपाटाइटिसको बिरामी मध्ये 90% इन्जेक्सनबाट लागु पदार्थ सेवन गर्ने पाइएको छ। नेपालमा कलेजोमा समस्या लिएर आउनेहरू बढी मद्यपान नै गर्दछन्। अल्कोहल सेवन गर्नले कलेजो बिग्रिने सम्भावना 80% हुन्छ। नियमित जाँड रक्सी खाँदै गयो भने रङ फेरिँदै अन्तत 90%सम्म कलेजो खराब हुन्छ। रक्सी खान छोडे सामान्य अवस्थामा फर्किन्छ र औषधिले निको पार्छ। कलेजो बिग्रिएपछि पनि रक्सी सेवन नछाडे फ्याब्रिक अथवा धागोको रेसा जस्तै कडा हुँदै जान्छ। यसलाई फाइब्रोसिस भनिन्छ। यो अवस्थाबाट कलेजोलाई सही अवस्थामा फर्काउन एकदमै गाह्रो हुन्छ, तर केही समयको लागि रोकथाम भने गर्न सकिन्छ। कलेजो बिग्रिएको थाहा हुँदाहुँदै पनि रक्सी सेवन गर्दै गयो भने पुरै ड्यामेज अवस्थामा पुग्छ। यो अवस्थालाई सिरोसिस भनिन्छ। यो अवस्थामा पुगेपछि ट्रान्सप्लान्टको पनि विकल्प छैन, यो अन्तिम चरण हो। श्रोता मित्रहरू, अत्याधिक मदिरा सेवन गर्ने बाहेक लागु औषध दुर्व्यसनी, पौष्टिक खाना खान नपाएको व्यक्तिको कलेजो बिग्रिने गर्दछ। कतिपय अवस्थामा शरीरमा आइरनको उत्पादन वत्तै बढ्यो भने पनि कलेजोमा समस्या निम्तिन्छ। शरीरमा धेरै आइरन उत्पादन हुनुलाई होमोक्रोमाटोसिस भनिन्छ। त्यसो त आवश्यक हेमोग्लोबिन निर्माण गर्न शरीरलाई आइरन आवश्यक पर्छ, तर धेरै भयो भने कलेजोको लागि फाइदाजनक हुँदैन। त्यसैले बेला बेलामा शरीरमा आइरनको मात्रा जाँच गराइराख्नु पर्छ। श्रोता मित्रहरू, ओभरडोज औषधि पनि कलेजो बिगार्ने एउटा प्रमुख कारण हो। त्यसो त सबै खाले औषधिमा भन्दा पनि विशेष केही औषधिको हकमा यो लागु हुन्छ। दुखाइ र ज्वरो कम गर्ने कतिपय औषधि ओभरडोज भयो भने सिधै कलेजोमा असर पर्छ। अन्जानमै यस्तै कलेजो खाइदिन सक्छ। श्रोता मित्रहरू, यो त भयो कलेजो बारे हामीले जान्नै पर्ने विभिन्न तथ्यहरू। म तपाईँहरूको साथी फेरि अर्को दिन नयाँ प्रस्तुति लिएर आउने बाचा सहित अहिलेलाई तपाईँहरू माझबाट बिदा माग्दछु। धन्यवाद।
COVID-19 का सम्पूर्ण खोप वा भ्याक्सिनको सफल परीक्षण गरिएको छ। यी भ्याक्सिन लिनाले हामी गम्भीर बिरामी हुनबाट जोगिन सक्छौ, त्यसैले तपाई पनि यो खोप लिनुहोस्। यदि तपाईलाई पहिले नै कोविड पोजिटिभ देखिसकिएको छ भने तपाई यो खोप चाँडै नै लिनुहोस्। यसो गर्नाले हामी र हाम्रो समुदायमा रोग प्रतिरोधक शक्ति चाँडै नै आउनेछ र हामी सबैजना पहिले जस्तै सामान्य जीवनमा फर्कन सक्दछौ। युनेस्को, WHO र रेडियो कार्यक्रम आशाको बाणीबाट जनहितमा जारी सन्देश।
आदरणीय मित्र, बाइबलले बताएको छ परमेश्वरले तीर्खाकाहरूलाई तृप्त पार्नुहुन्छ र भोकालाई उत्तम पदार्थले सन्तुष्ट पार्नुहुन्छ। हामीलाई दिइएको यो छोटो समय आशाको बाणीको प्रस्तुतिको समयमा हामीले हाम्रा श्रोताको आत्मिक भोकलाई केही मात्रामा भए तापनि सही प्रकारको खोराक पस्केर आत्मिक सन्तुष्टि दिन सकेका छौँ, केही ऊर्जा थप्न सकेका छौँ भनेर हामीले आशा राखेका छौँ। आफ्ना मनमा भएका केही दुविधा र शंकाहरू छन् भने अवश्य हामीसँग बाँडेर शंकाको निवारण गर्नुहुनेछ र सही प्रकारको बाटो पहिलाउन सक्नुहुनेछ। परमेश्वरको सच्चाईले अझ राम्रो बुझ्न सक्नुहुनेछ र आफ्नो जीवनलाई परमेश्वरमा पूर्ण समर्पित भएर समर्पण सहितको जीवन बिताउन सक्नुहुनेछ भनेर आशा राख्दै अब हामी हाम्रो कार्यक्रम सकिएको जानकारी यहाँलाई गराउन चाहन्छौ। जानुभन्दा अगाडि श्रोता, हामी यहाँलाई हाम्रो ठेगानाको विषयमा जानकारी गरौं। हामीसँग पत्राचार गर्ने हाम्रो ठेगाना यस प्रकार छ: आशाको बाणी, पोस्ट बक्स नम्बर 200002, काठमाडौँ, नेपाल। आशाको बाणी, पोस्ट बक्स नम्बर 200002, काठमाडौँ, नेपाल। यसै गरी श्रोता, यदि तपाईँ हामीसँग सिधै कुराकानी गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर यस प्रकार छ:
9816551120 र अर्को 9818355555।
यदि तपाईँ हामीलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईँ www.awr.org मा जानुहोस् र त्यहाँ तपाईँले हाम्रा सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ: www.awr.org। श्रोता, यसमा गएर तपाईँले हाम्रा दैनिक कार्यक्रमलाई सुन्न सक्नुहुनेछ र डाउनलोड पनि गर्न सक्नुहुनेछ। हवस् त श्रोता, हाम्रो कार्यक्रम सुनिदिनु भएकोमा एकचोटि फेरि यहाँलाई धन्यवाद दिँदै भोलि फेरि यही स्टेशन यही समयमा यहाँसँग भेट्ने आशा राख्दै प्राविधिक साथी राजेश आडा, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुता म रवि यहाँसँग विदा माग्दछौ। परमेश्वरले तपाईँलाई धेरै धेरै आशिष दिनु भएको होस्। नमस्कार।